हमने ये फर्ज कर लिया कि हम जो सही हैं तो बाकी सब गलत हैं, ठीक है, इससे भी कोई फर्क नहीं पड़ता। हर आदमी जो अपने आप को सही समझता है वो दूसरों को गलत समझता है। लेकिन इस पर थोड़ा सा दिल बड़ा करने की ज़रूरत है। लेकिन ये फ़िरके अब ख़त्म नहीं कर सकते आप, इस वक्त तो मुमकिन नहीं है ख़त्म कर दें। कुछ लोगों ने करने की कोशिश की, कुछ लोगों ने मसलन कहा कि भाई हम ना देवबंदी हैं, ना हम बरेलवी हैं, ना हम हनफी हैं, ना शाफई हैं, ना मालिकी हैं। अच्छा, इससे हुआ ये कि वो तो हनफी शाफई तो नहीं ख़त्म हुए, एक नया फ़िरका वजूद में आ गया, अहलुल हदीस, एक और फ़िरका सलफ़ी, वो एक नया फ़िरका वजूद में आ गया। सही करने की कोशिश करने पर एक नया फ़िरका वजूद में आ जाता है, ये होता है असल में। तो अब इस चीज़ की ज़रूरत है कि इसमें रवादारी पैदा करें, इख्तलाफ जो है ना, इस इख्तलाफ को पॉजिटिव लें। देखिए, कुरान करीम ने इख्तलाफ से मना नहीं किया, ये पहला स्टेज ही तो ये है कि इख्तलाफ को आप जो है डिफरेंस ऑफ व्यूज़ और डिफरेंस ऑफ ओपिनियन समझें। कुरान ने इख्तलाफ से मना नहीं किया, कुरान ने तफरीक़े से मना किया, वला तफरक़ू, वला तनाज़ाऊ, तनाज़ा ना करो, ठीक है, तो तनाज़ा ना करो, तफरीक़ा ना करो। लेकिन इख्तलाफ राय एक हेल्दी एक्टिविटी बन सकती है सोसाइटी की, और हर रिसर्च के अंदर इख्तलाफ राय, डिफरेंस ऑफ ओपिनियन, डिफरेंस ऑफ व्यूज़ होते हैं। इसको अगर आप पॉजिटिव लें, इसको अगर एक एकेडमिक हेल्दी एक्टिविटी करार दें, तो इख्तलाफात के बावजूद इस इख्तलाफ को आप जो है वो डिफरेंस कहने के बजाय, एक और नया लफ्ज़ मार्केट में काफ़ी इन है और बहुत अट्रैक्टिव है, वो उसको हम कहते हैं डाइवर्सिटी। आप इसको डिफरेंस ना कहें, आप इसको डाइवर्सिटी कहें,
डाइवर्सिटी,
ठीक है। आपने एक ये गुलदान लगाया ना, इसके अंदर डिफरेंट कलर के फूल लगाए हैं, एक ही कलर का क्यों नहीं लगाया? तो डिफरेंट कलर का जब आप लगाते हैं तो एक डाइवर्सिटी होती है, तनव होता है, उसके अंदर एक हुसन होता है,
हुसन आता है,
खूबसूरती आती है। तो आप इसको समझें कि इस सोसाइटी के अंदर डिफरेंट व्यूज, डिफरेंट ओपिनियन, डिफरेंट रिलीजन, डिफरेंट कलर, क्रीड एंड उसकी कास्ट के लोग रहते हैं, ये इस सोसाइटी का एक हुस्न है। ऐसी कोई सोसाइटी दुनिया में इस वक्त नहीं है कि जहाँ एक ही जैसे लोग रहते हों। तो इस डाइवर्सिटी के साथ यूनिटी, यानी यूनिटी विद डाइवर्सिटी, इसको प्रमोट करने की कोशिश करें। और जो डिफरेंसेस हैं, उन डिफरेंसेस को एक हेल्दी एकेडमिक एक्टिविटी करार दें और टॉलरेंस पैदा करें, बर्दाश्त पैदा करें कि ठीक है, ये आपकी राय है, मैं आपका एहतराम करता हूँ, मैं आपसे इख्तलाफ भी करता हूँ, मैं आपसे इख्तलाफ करता हूँ लेकिन मैं आपका एहतराम करता हूँ, ये आपकी राय है, ये मेरी राय है, मैं समझता हूँ कि मैं सही हूँ, मैं समझता हूँ आप सही नहीं है, लेकिन इसके बावजूद मैं ये समझता हूँ कि जो आपकी राय है ना, ये भी है कुरान सुन्नत की इंटरप्रिटेशन। तो ये चीज़ जो है ना, वो हेल्दी हो जाएगी, डाइल्यूट हो जाएगी, शिद्दत पसंदी इसमें से कम होगी, ख़त्म होगी। एक दूसरे के व्यूज़ को समझने की कोशिश करेंगे, बल्कि एक दूसरे के व्यूज़ से फ़ायदा उठाने की कोशिश करें कि ये जो इस वक्त इस्लामिक बैंकिंग के नाम से आप जो बहुत बड़ा सेक्टर देख रहे हैं ना, बड़ा इल्मी काम हुआ है गुज़िश्ता 20-25 सालों में इस्लामिक बैंकिंग, तो और बैंक चल रहे हैं, इस्लामी प्रोडक्ट बिक भी रहा है काफ़ी, बहुत से लोग शरिया कंसल्टेंट बने हुए हैं। तो ये जो इन्होंने इसको बैंकिंग को इस्लामाइज किया है, इसमें जिस फकीह, जिस मुश्तहिद का जो फतवा उनके लिए फिजिबल था, उन सब को अडॉप्ट किया गया है। नीचे वाले को पता ही नहीं हो जा रहे अकाउंट खोलने वाले को कि मैं तो हनफी हूँ, उन्हें पता कि वहाँ इमाम शाफई का फतवा चल रहा है। सही है, इनको क्या पता, वो तो शरिया कंसल्टेंट को पता है। मैं ये कह रहा हूँ कि जिस जहाँ पर जो चीज़ फिट आ रही है
वहाँ से
देखिए, बात वही हो गई ना कि आप 21st सेंचुरी में काम करने जा रहे हैं, द इशू इज फ्रॉम 21st सेंचुरी एंड यू आर गोइंग टू रिजॉल्व दिस इशू विद द हेल्प ऑफ 7th सेंचुरी 8th सेंचुरी, तो उसमें आपको मसाइल तो पैदा होंगे ना। तो उसका हल क्या निकाला गया? उसका हल ये निकाला गया कि भाई देखें, इमाम मालिक ने क्या कहा, इमाम मालिक ने एक उसूल दिया है, मसाले है मुरसला, ओ इट्स वंडरफुल, इसको तो हम कहीं भी इस्तेमाल कर सकते हैं। तो ये फिर हम उसको इस तरह ले लेते हैं। अच्छा, मैं इसको अच्छा समझता हूँ, मैं इस पर तनकीद नहीं कर रहा, मैं तो इसको अच्छे अंदाज में पेश कर रहा हूँ कि ये अच्छी बात है। ये इसी तरह जो है ना, वो हर अच्छी चीज़ जहाँ जहाँ से आपके मसाइल हल हो सकते हैं, इस वक्त जो मुसलमानों के इज्तिमाई मसाइल हैं, وہ آپ وضو غسل تیمم صحیح کرنے کی کوشش نہ کریں, وہ جیسے کر رہے ہیں اپنے مسئلہ کے مطابق کرنے دیں. جو بڑے ایشوز ہیں, جو میجر ایشوز ہیں, جو اجتہادی ایشو ہیں, جس جو عالم اسلام جس کی وجہ سے اس وقت اسٹیگنٹ ہے, جس کی وجہ سے ترقی کی دوڑ میں پیچھے رہ گیا ہے, جو مسلمانوں کی جو تہذیب و تمدن میں کنٹریبیوشن ختم ہو گیا ہے, اس کے لیے ٹھیک ہے. بینکنگ سیکٹر ایک اچھا امپورٹنٹ سیکٹر ہے, اس پر کام ہوا ہے, بڑا قابل قدر ہے وہ. تو اس طرح کے بڑے سیکٹر آپ یہ نہ کہیں کہ لوگوں کو بتائیں کہ ہاتھ یہاں باندھنا ہے, یہاں باندھنا ہے, نو. اس کو آپ چھڑیں گے تو انتشار پیدا ہوگا. باندھنے دیں ان کو ہاتھ جہاں باندھنے, یا کھولنا چاہتے ہیں کھولنے دیں. دیکھیے, پہلا تو کام وہی ہے جس کو ہم کہتے ہیں اویئرنیس کریٹ کرنا. کتنا ہی اچھا ہو کہ لوگوں کے اندر خود یہ شعور آ جائے اور وہ فرقہ واریت سے باہر آ جائیں, ان کے اندر وہ ایکسیپٹنس پیدا ہو جائے, ٹالرنس پیدا ہو جائے. یہ تو بہت ہی آئیڈیل بات ہے, لیکن ظاہر ہے کہ سوسائٹی کے اندر ہر طرح کے لوگ ہوتے ہیں. کچھ لوگوں کا ایجنڈا یہی ہوتا ہے فساد کروانا, ٹھیک ہے نا. تو ان کے لیے قانون سازی بھی ضروری ہے, ایسے قوانین بھی بننے چاہیے. تو وہ جو قوانین ہیں, لیکن اس میں بہت احتیاط کی ضرورت ہے. اس میں یہ نہ ہو کہ آپ کسی کی حق تلفی کریں, کسی پر جبری طور پر کوئی چیز مسلط کریں, کسی کی مذہبی آزادی کو سلب کر لیں, کسی کے بنیادی انسانی حقوق کی خلاف ورزی ہو جائے کہیں پر. تو یہ چیزیں صحیح نہیں ہیں, ٹھیک ہے. یہ چیزیں چلنے والی نہیں ہوتی پھر وہ. اچھا, ہمارے یہاں آلریڈی جو پہلے جو توہین رسالت اور توہین قرآن اور یہ سب توہین صحابہ, ان کے جو قوانین بنے ہوئے ہیں نا, تو انہی پہ عمل نہیں ہو رہا ہے. آپ نے آج تک کسی کو سنا سزا ملی ہو؟ کیوں نہیں ملتی؟ میں آپ کو بتاتا ہوں ٹیکنیکلی کیوں نہیں ملتی سزا. لیکن ایک چیز اس سے پہلے بتاؤں کہ توہین رسالت یا توہین قرآن یا توہین مذہب کے جو مقدمات ہیں نا, وہ غیر مسلموں سے زیادہ مسلمانوں پہ ہیں. اور یہ مقدمات جو ہے کسی اور نے قائم کر دیے ہیں, وہ کسی اور دشمنی کی بنیاد پر. کورٹ میں ثابت نہیں کر سکتے آپ جا کے اس کو, کیونکہ دیکھیں توہین جو ہے نا, اس کا تعلق نیت سے ہے, انٹینشن سے ہے. جب تک آپ کسی کی انٹینشن ثابت نہیں کریں گے, اس وقت تک آپ اس کی توہین ثابت نہیں کر سکتے. کسی عمل کو ڈکلیئر کر دینا کہ یہ توہین ہے, یہ بہت مشکل کام ہے. میں ایک مثال دوں آپ کو کہ مسلمانوں کے نزدیک عام طور پر انبیاء علیہ السلام کی تصویر بنانا جائز نہیں ہے, اس کو توہین سمجھتے ہیں. ایک مخصوص طبقے کے جو سمجھتا ہے کہ تصویر بنانا صحیح ہے, ویڈیو بنانا بھی صحیح ہے, فلمیں بھی بن رہی ہیں دنیا میں, انبیاء پہ بھی فلمیں بن رہی ہیں, اس میں انبیاء کو دکھایا بھی گیا ہے. پیغمبر اکرم کو تو نہیں دکھایا جاتا, لیکن گزشتہ انبیاء پہ فلمیں بنی ہیں بہت سی. تو انبیاء کی تصویر بنانا یا مثلا ان کی ویڈیو بنانا یا کسی اداکار کو کسی نبی کا کریکٹر بنانا, اس کو توہین سمجھتے ہیں وہ. اچھا, یہ کسی کی رائے ہو سکتی ہے, کسی کا فتویٰ ہو سکتا ہے کسی عالم کا. لیکن اگر آپ مثلا پاکستان کے کسی چرچ میں چلے جائیں, تو ہر جگہ آپ کو عیسیٰ علیہ السلام کی تصویر نظر آئے گی, مجسمہ بھی نظر آئے گا, جناب مریم کی تصویر نظر آئے گی. اچھا, اب جناب ہمارے نزدیک وہ توہین ہے, ہم جا کے ایف آئی آر کٹوا دیں ان کی کہ سارے چرچ میں جتنی تصویریں سب کو ہٹائے جائیں. نہیں, آپ کو انٹینشن ثابت کرنا پڑے گا کہ وہ جو تصویر انہوں نے بنائی ہے وہ توہین کے لیے بنائی ہے یا تعظیم کے لیے بنائی ہے. وہ جو تصویر وہ بنا رہے ہیں توہین کے لیے نہیں بنا رہے ہیں, وہ تو تعظیم کے لیے بنا رہے ہیں. ہمارے نزدیک توہین ہے وہ, فرض کریں تب ہمارے نزدیک توہین ہے, تو توہین کی وہ انٹرپریٹیشن جو میری ہے وہ ہم ان کے اوپر مسلط کریں. تو یہ دیکھیں توہین کا جو معاملات ہیں نا, وہ پیچیدہ ہے, کیونکہ اس میں انٹینشن کو ثابت کرنا ہوتا ہے. لیکن قانون ہونا چاہیے, کیونکہ یہ چیز جو ہے وہ الاؤ نہیں ہونا چاہیے کہ سوسائٹی میں کوئی کسی کی توہین کرے. دیکھیں مذہب اور مقدسات تو ایک بہت بڑی چیز ہے نا, آپ میری توہین نہیں کر سکتے, میں مقدمہ کر دوں گا آپ کے اوپر. آپ میرے والدین کی توہین نہیں کر سکتے, ٹھیک, جا کے آپ میرے مذہب کی توہین کریں, کوئی کیوں برداشت کرے گا بھی توہین؟ تو کسی کی توہین نہیں ہونی چاہیے, کسی مذہب کی توہین نہیں ہونی چاہیے. اچھا, اب اس میں جناب دوسرا مرحلہ ہے جو ذرا پیچیدہ ہے, وہ یہ کہ توہین نہیں ہونی چاہیے, اس پر تو کوئی دو رائے نہیں ہے, اور شیعوں میں تو ہائیسٹ اتھارٹی سے فتویٰ آ گئے. اب تو رہبر معظم کہا گیا, آیت اللہ سیستانی کہا گیا کہ اہل سنت کے مقدسات کی توہین حرام. اچھا, وہ چونکہ ایشو اہل سنت کا تھا, اس سے اہل سنت کا آیا, ورنہ کسی بھی مذہب کی توہین حرام. صحیح, اہل سنت کی بات نہیں ہو رہی. لیکن چونکہ مسئلہ اہل سنت کا تھا تو انہوں نے اہل سنت کا حوالہ دیا. تو توہین تو کسی کی بھی الاؤ نہیں, کسی انڈیویجول کی توہین الاؤ نہیں. لیکن ہمارے ملک میں جو قانون بن رہا ہے یا بنانے کی کوشش کی جا رہی ہے یا جو پارلیمنٹ میں چیزیں پیش کی جا رہی ہیں وہ توہین والا نہیں ہے. توہین کا قانون آلریڈی ہمارے موجود ہے. ہمارے یہاں کیا کہا جا رہا ہے کہ آپ ان کا بھی احترام کریں گے, ان کا بھی احترام کریں گے, ان کا بھی احترام کریں گے. ہمارے احترام والا قانون لگایا جا رہا ہے. تو دیکھیے, احترام کا تعلق بھی انسان کے نیت سے ہے, دل سے ہے. بھائی جن کے عظمت کے ہم قائل ہوں گے ان کا احترام کریں گے. زور زبردستی احترام نہیں کروا سکتے آپ کسی سے. احترام زور زبردستی نہیں ہوتا. ہاں توہین نہیں کریں گے آپ, یہ تو آپ قانون بنا سکتے ہیں کہ آپ توہین نہیں کریں گے, توہین کریں گے سزا ملے گی. لیکن اگر آپ یہ چاہ رہے ہیں کہ نہیں آپ فلاں کا احترام کریں, میں کیوں کروں احترام؟ بس ایک شخص ہے, میں سمجھتا ہوں جو میرا خیال ہے, میرا نظریہ ہے, میرا مطالعہ ہے, میں سمجھتا ہوں کہ مثلا یہ اہل بیت کے دشمن تھے یا انہوں نے اہل بیت کو تکلیف پہنچائی, اذیت دی, نقصان پہنچایا, ٹھیک ہے, ان کے قتل میں ملوث رہے. فرض کریں میرا نظریہ یہ ہے, میں اپنا خیال میں رکھ سکتا ہوں نا, میرے مجھے تو اختیار ہے نا, میں اپنے جو نظریہ رکھوں. تو میں ایک شخص کے بارے میں یہ سمجھتا ہوں کہ وہ مثلا اہل بیت کے دشمنوں میں سے تھے, اہل بیت کو نقصان پہنچانے والوں میں سے تھے, اہل بیت کے قتل میں ملوث رہے یا ان کو ڈپرائیو کرنے میں ملوث رہے. اب میرے دل میں اگر اہل بیت کی محبت ہے تو ان کی محبت بیٹھی نہیں رہی ہے کہیں. سوچنے کی بات ہے نا, بھائی میرے دل میں اہل بیت کی محبت اور ان کے دشمن کی محبت دونوں آ کے کیسے بیٹھ سکتی ہے؟ ٹھیک ہے, اب میرے دل میں ان کی محبت آئی نہیں رہی کسی ضرورت میں. آپ مجھ سے کریں ان کا بھی احترام کریں گے آپ, تو میں کیوں کروں احترام؟ ہاں میں توہین نہیں کروں گا, یہ بات ٹھیک ہے, کیونکہ ان کی توہین سے آپ کی دل آزاری ہوتی ہے تو مجھے توہین نہیں کرنی چاہیے. تو آپ احترام کی بات کریں. دیکھیے پاکستان میں ایک ہندو ہے, وہ ہمارا بھائی ہے, وہ اس ملک کا شہری ہے, اس کے سارے حقوق ہیں. اچھا اب ہم اس ہندو مذہب کی توہین نہیں کر سکتے. ہندوؤں کے نزدیک کرشن جی کا بڑا مقام ہے, کرشن مہاراج, ان کو بھگوان سمجھتے ہیں. تو ہم کرشن جی کی توہین نہیں کریں گے. اس کا مطلب یہ نہیں کہ ہم نے کرشن جی کو بھگوان سمجھ لیا, ہم کچھ نہیں سمجھتے ان کو, ہم تو ان کے کریکٹر کو بھی ریئل نہیں سمجھتے, ہسٹوریکل نہیں سمجھتے. لیکن ہندو اس ملک کے شہری ہیں, ہندو ہمارے بھائی ہیں, ہندو اس ملک کے برابر کے شہری ہیں, ان کو قانون میں سارے حقوق حاصل ہیں جو ہمیں حاصل ہیں, ان کو مذہبی آزادی بھی حاصل ہے, وہ اپنی عبادت گاہ قائم کر سکتے ہیں, وہ اپنی مذہب کے مطابق عمل کر سکتے ہیں. تو ہم ان کا احترام کرتے ہیں بحیثیت ہمارے ملک کے شہری کے. جب ان کا احترام کرتے ہیں ان کے مذہب کا بھی احترام کرتے ہیں. تو جن جن چیزوں کا وہ احترام کرتے ہیں ہم ان کی توہین نہیں کر سکتے. ہم مانتے نہیں ہیں, ٹھیک ہے, کوئی ایسی بات نہیں, وہ ان کا مذہب اور ہے ہمارا مذہب اور ہے. تو اس طرح ہم کسی کی توہین نہیں کر سکتے. لیکن اگر آپ یہ کہہ رہے ہیں کہ نہیں آپ سب کا احترام کریں, تو کیوں کریں احترام بھائی؟ احترام تو جب کریں گے جب ہمارے دل میں ان کی عظمت بیٹھے گی, خود بخود ہم احترام کریں گے. اب آپ اور آگے بڑھیے, آپ ان کے نام کے ساتھ احترام کے یہ والے کلمات بیان کریں گے, کسی کے نام کے ساتھ آپ کہیں گے یہ رضی اللہ عنہ, کسی کے نام کے ساتھ کہیں گے علیہ السلام, کسی کے نام کے ساتھ کچھ اور کہیں گے. بھائی یہ بھی ہماری مرضی ہے. دیکھیں ایون حضور کے نام کے ساتھ, حضور کا نام آئے گا تو آپ کہیں گے خاتم النبیین صلی اللہ علیہ وآلہ وصحابہ اجمعین. بھائی ہماری مرضی ہے, ہم حضور کا نام جس طرح لیں, جتنی ہمیں عقیدت ہے ہم اس کے پہلے پانچ جملے ایڈ کر دیں, ان کو ان کے ساتھ جو ہے وہ کس طرح درود و سلام بھیجیں, تو ہم پوری درود و ابراہیمی پڑھ دیں, تو یہ ہماری عقیدت محبت کا تقاضا ہے نا. آپ کون ہوتے ہیں ہمیں ڈکٹیٹ کرنے والے کہ یہ نام آئے گا تو آپ یہ کہیں گے؟ آپ حضور کو خاتم النبیین کہیں گے. بھائی حضور کا لقب یہ خاتم النبیین تھوڑی ہے, 150 اور بھی ہیں, ہماری مرضی ہم جو کہیں. اچھا اگر کسی کے خیال میں یہ ہے کہ وہ خاتم النبیین اس لیے کہلوانا چاہ رہا ہے کہ وہ قاریانی خاتم النبیین نہیں مانتے, ایک جنرل پرسپشن یہی ہے نا.
بالکل ایسا ہی,
یہ بھی غلط ہے, یہ بتا دوں ایسا ہرگز نہیں ہے. قاریانی بھی حضور کو خاتم النبیین مانتے ہیں. دیکھیں خاتم النبیین جو ہے وہ حضور کو قرآن میں کہا گیا ہے, سورہ احزاب کی آیت نمبر 40 ہے, ما کان محمد ابا احد من رجالکم ولکن رسول اللہ و خاتم النبیین. ٹھیک ہے, تو کوئی قرآن کا آیت کا انکار کر سکتا ہے چاہے قادیانی ہو؟ आप कादियानी से किसी मुलाकात नहीं होगी होगी आपकी शायद, इसलिए आपको नहीं पता कि कादियानी भी हुजूर को खातिमुन्नबीयीन कहते हैं। लेकिन खातिमुन्नबीयीन का मतलब वो आखिरी नबी नहीं मानते, हम खातिमुन्नबीयीन का मतलब आखिरी नबी मानते हैं। वो खातिमुन्नबीयीन को कहते हैं, खातम अंगूठी को भी कहा जाता है, अंगूठी से पहले सील लगाते थे मोहर, इसलिए अंगूठी को कहते हैं खातम। तो खातिमुन्नबीयीन को मतलब है सील ऑफ प्रॉफिटहुड, खातिमुन्नबीयीन मीन्स सील ऑफ प्रॉफिटहुड। अब इस सील ऑफ प्रॉफिटहुड का मतलब हम समझते हैं एक आखिरी नबी, द लास्ट प्रॉफिट। लेकिन वो कहते हैं, उनके अपने इंटरप्रिटेशन, वो कहते हैं इसका मतलब है नबियों का नगीना। तो लफ्ज खातिमुन्नबीयीन का इनकार नहीं करते, लेकिन वो अपनी दूर की कौड़ी लाते हैं। तो अगर कोई ये समझता है कि अगर आप उसकी जुबान से कहलवा देंगे खातिमुन्नबीयीन तो शायद वो मुसलमान हो जाएगा, तो ऐसा हरगिज़ नहीं है। खातिमुन्नबीयीन वो भी कहता है, लेकिन उसका मतलब उसके ज़हन में कुछ और होता है,
कुछ और होता है।
ठीक है, वह आलही व असहाबही यह लगाया गया ताकि शिया इस तरह पढ़ें। तमाम मुसलमान जो पढ़ते हैं नमाज में अल्लाहुम्म सल्ली अला मुहम्मदिन व अला आले मुहम्मदिन कमा सल्लैता अला इब्राहिम व अला आले इब्राहिम इन्नका हमीदुम मजीद, जिसको दुरूद इब्राहिमी कहते हैं, जो बुखारी और मुस्लिम में मौजूद है, तो उसमें असहाब ही तो नहीं है ना। अगर कोई कहना चाहता है उसको असहाब से इतनी अकीदत और मोहब्बत है कि हुजूर के दुरूद व सलाम में शामिल करना चाहता है, कर ले, वो कोई ऐसी बात नहीं है इसमें। ठीक है ना, सलाम तो आप किसी आम मुसलमान को भी कर सकते हैं, सलाम तो आप कब्रिस्तान के पास से गुजरते हैं, कहते हैं अस्सलाम वालेकुम या अहले कब्र, पता नहीं कब्र में कैसे टेढ़े मेढ़े लोग भी पड़े हुए हैं लेकिन ओवरऑल सबको सलाम कर देते हैं आप तो सलाम तो करने में कोई इशू नहीं है बज़ाहिर, लेकिन पाबंद करना कि आप इस तरह कहेंगे, ये कहना कि आप इस तरह कहेंगे, भाई क्यों हम कहेंगे, हमारी मर्जी, हम जिस तरह कहें, जिनका जितना एहतराम हमारे दिल में होगा उतना कहेंगे हम। देखिए, अजवाज पैगंबर अकरम के लिए रजी अल्लाह अनहा हम लोग कहते हैं आमतौर पर, ठीक है, और जनाब खदीजतुल कुबरा के लिए सलामुल्लाह अलैहा कह देते हैं, तो इससे क्या फर्क पड़ता है। अहले बैत के लिए हम लोग अलैहिस्सलाम
कहते हैं,
भाई जब नमाज में उन पर आप दुरूद सलाम पढ़ रहे हैं तो उनके नाम के साथ अलैहिस्सलाम कहने में क्या एतराज़ है। इमाम बुखारी ने सही बुखारी के अंदर हज़रत अली के लिए, जनाब सैयदा के लिए, हसन हुसैन के लिए मुतअद्दिद मकामात पर अलैहिस्सलाम लिखा है। अब आप पाबंद कर रहे नहीं, आप इनके साथ भी रज़ियल्लाहु अन्हु कहेंगे, तो ये चीज़ें जो है ना, ये जबर करना और बिल जबर किसी से एहतराम करवाना या अपने मकसद के जुमले किसी के मुँह में डालना, ये इस तरह के कानून साजी सही नहीं है। इससे और माशरे में इंतशार पैदा होगा। जो बुनियादी कानून साजी आपको करनी है वो ये करें कि कोई किसी की तौहीन ना करे और सब एक दूसरे के एहतराम करें, उसके मजहब का एहतराम करें, और उसके मजहब के एहतराम का तकाजा ये है कि आप दिल आजारी वाली बात ना करें जिससे उसको तकलीफ पहुंचे।